अब हामी रोमी बाह्रको चार र पाँचमा पढ्नेछौँ। किनकि जसरी एउटा शरीरमा हाम्रा धेरै अङ्गहरू छन् अनि सबै अङ्गहरूको एकै प्रकारको काम छैन, उसरी नै हामी धेरै भएर पनि ख्रीष्टमा एउटै शरीर हौ र हरेक एक अर्काका अङ्ग हौ। जसरी एउटा मान्छेको शरीर हुन्छ त्यस्तै ख्रीष्टको शरीर पनि हुन्छ भनेर यहाँ बताइएको छ। एउटा शरीर तर धेरै अङ्गहरू, अङ्गहरू सबै फरक फरक छन् फेरि, तर ती सबै एउटै शरीरका अङ्गहरू हुन् अनि प्रत्येकको महत्वपूर्ण काम हुन्छ, सबैको काम हुन्छ, कुनै पनि काम विहीन अङ्ग हुँदैन, तर सबै काम चाहिँ फेरि फरक फरक हुन्छ। त्यही कुरा यहाँ चाहिँ बताउँदैछ। एक हिसाबले चाहिँ हामी धेरै छौँ धेरैवटा अङ्गहरू भएकोले, तर एक हिसाबले हामी एउटै छ एउटै शरीर भएकोले, एउटै शरीरको साझा अङ्गहरू अथवा एउटै जीवनको साझा हकवालाहरू हौ। यो सत्यतालाई चाहिँ पहिलो कोरिन्थी बाह्रमा विशेष गरी विस्तृत रूपमा बताएको छ। पहिलो कोरिन्थी बाह्रको बाह्रदेखि एकतीस पदहरूमा पहिलो कोरिन्थी बाह्रको बाह्रदेखि एकतीस पदहरू हामी पढ्नेछौँ। किनकि शरीर एउटै हुन्छ तर त्यसका अङ्गहरू धेरै हुन्छ, अनि त्यस एउटा शरीरका सबै अङ्गहरू धेरै भए तापनि एउटै शरीर हुन्। ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छ, किनकि चाहे हामी यहुदी हौ चाहे ग्रिक चाहे हामी कमारा हौ चाहे स्वतन्त्र, हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्तिस्मा भयौँ र सबैलाई एउटै आत्माभित्र पिउन दियो। किनकि शरीर पनि एउटै अङ्ग होइन तर धेरै अङ्गहरू हुन्। यदि खुट्टाले म त हात होइन यसै कारण म शरीरको होइन भन्यो भने के त्यही कारणले त्यो शरीरको होइन? अनि यदि कानले म त आँखा होइन यसै कारण म शरीरको होइन भन्यो भने के त्यही कारणले त्यो शरीरको होइन? यदि सारा शरीर आँखा हुँदो हो त सुन्ने कहाँ? यदि सारा शरीर सुन्ने हुँदो हो त सुँग्ने कहाँ? तर अब आफूलाई मन परे अनुसार परमेश्वरले अङ्गहरूलाई तीमध्ये एक एकलाई शरीरमा राख्नुभयो, अनि तिनीहरू सबै एउटै अङ्ग हुँदा हुन त शरीर कहाँ हुने थियो? तर अब अङ्गहरू साँच्चै धेरै छन् तर शरीर एउटै। अनि आँखाले हातलाई मलाई तिम्रो खाँचो छैन भन्न सक्दैन, न त फेरि शिरले खुट्टाहरूलाई मलाई तिमीहरूको खाँचो छैन भन्न सक्दछ। तर शरीरका जुन अङ्गहरू बेसी कमजोर देखा पर्छन् तिनीहरूकै झन बेसी खाँचो पर्छ, अनि शरीरका जुन अङ्गहरूलाई हामी कम आदरका सम्झन्छौँ तिनीहरूलाई हामी झन प्रशस्त आदर दिन्छौँ, अनि हाम्रा असुन्दर अङ्गहरूकै झन प्रशस्त सुन्दरता हुन्छ, किनकि हाम्रा सुन्दर अङ्गहरूलाई कुनै खाँचो छैन तर परमेश्वरले पछि परेको अङ्गलाई झन प्रशस्त आदर दिँदै शरीरलाई एकसाथ मिलाउनु भएको छ। यसैले कि शरीरमा कुनै फाटो नहोस् तर अङ्गहरूले एक अर्कालाई एकअर्काका निम्ति एकै प्रकारको वास्ता राखुन्, अनि एउटा अङ्गले दुःख पायो भने सबै अङ्गहरूले त्योसँगै दुःख भोग्छन्, अथवा एउटा अङ्गले आदर पायो भने सबै अङ्गहरूले त्योसँगै आदर मनाउँछन्। अब तिमीहरू ख्रीष्टको शरीर हो र एक एक गरी चाहिँ अङ्गहरू हो, अनि परमेश्वरले मण्डलीमा कतिलाई नियुक्त गर्नुभएको छ, पहिलो प्रेरितहरू, दोस्रो भविष्यवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि सामर्थ्यका कामहरू, तब निको पार्ने वरदानहरू, सहायताहरू, अगुवाई गर्ने कामहरू र किसिम किसिमका भाषाहरू। के सबै प्रेरितहरू हुन्? के सबै भविष्यवक्ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के सबै सामर्थ्यका काम गर्नेहरू? के सबैसँग निको पार्ने वरदानहरू छन्? के सबैले विभिन्न भाषाहरू बोल्छन्? के सबैले अनुवाद गर्छन्? तर सबैभन्दा असल वरदानहरूका निम्ति उत्सुकतापूर्वक लालसा गर, अनि अझै पनि म तिमीहरूलाई सर्वोत्तम मार्ग देखाउँछु। स्थानीय मण्डली यदि एउटा शरीरको रूपमा एउटा स्वस्थ शरीर चाहिँ जिउँछ भने त्यसले चाहिँ के प्रकट गर्छ? त्यसले चाहिँ ख्रीष्टको जीवन प्रकट गर्छ। परमेश्वरको उद्देश्य त्यही नै हो। अनि नबाँचेका हराएका मानिसहरूले देख्छन् यो कस्तो कुरा हो? अनि उनीहरू कायल हुन्छन् जब उनीहरू चाहिँ त्यस्ताहरूको सभामा आउँछन्, साँच्चै यहाँ चाहिँ जिउँदो परमेश्वर हुनुहुँदो रहेछ भनेर घुँडा टेकेर परमेश्वरलाई स्वीकार गर्छन्। उनीहरूको पाप प्रकट हुन्छ जब उनीहरूले चाहिँ पवित्र जनहरू स्वस्थ देख्छ, अनि यसरी परमेश्वरको महिमा हुन्छ। यो कुरा खण्डले सिकाइरहेको छ। अब हामी फर्कौँ रोमी 12 जहाँ चाहिँ अब आत्मिक वरदानहरूको चर्चा सुरु हुन्छ। रोमी 12 6 अनि हामीले चाहिँ के गरौँ भने हामी 6-8 चाहिँ सरस्वती पढौँ। तब हामीलाई दिएको अनुग्रह अनुसार हामीले बेग्ला बेग्लै किसिमका दानहरू पाएका छौँ। भविष्यवाणीको दान हो भने विश्वासको मात्रा अनुसार भविष्यवाणी गरौं, अथवा सेवाको हो भने सेवामा लागिरहौं, अथवा जसले सिकाउँछ ऊ सिकाउनमा लागिरहोस्, अथवा जसले अर्ती दिन्छ ऊ अर्ती दिनमा लागिरहोस्, जसले दिन्छ उसले मन खोलेर देओस्, जसले अगुवाई गर्छ उसले यत्नसित गरोस्, जसले कृपा देखाउँछ उसले हर्षसित देखाओस्। यो आत्मिक वरदानहरूको चर्चा चाहिँ पावलले एक त अघि पढेको खण्ड 1 कुरिन्थी 12 पनि पढ्यौं, यहाँ पनि छ, साथै अरू दुईटा ठाउँहरू पनि छ। एउटा चाहिँ एफेसी 4 हो र अर्को चाहिँ प्रेरित पत्रुसले 1 पत्रुस 4 पनि बयान गर्छ। अब यो शब्द जुन 6 दान भनेर अनुवाद गरेको छ अथवा वरदान, आत्मिक वरदान, यो शब्द चाहिँ ग्रिकमा करिज्मा भन्ने शब्दबाट आएको छ। त्यसबाट नै यो क्यारिज्मेटिक भन्ने शब्द आउँछ। उनीहरू चाहिँ दानहरूमा बढी जोड दिनुभएकोले क्यारिज्मेटिक, गलत तरिकाले जोड दिनुभएकोले। अनि यो शब्द करिज्मा भन्ने शब्द फेरि कारिस भन्ने शब्दबाट आउँछ ग्रिकमा, अनि कारिस भन्ने शब्दको माने चाहिँ अनुग्रह हो। त्यसैले यहाँ देख्नुभयो आत्मिक वरदान भनेको त के रहेछ? अनुग्रहको दानहरू रहेछ। परमेश्वरले अनुग्रहमा आफ्नो शरीरलाई दिनुहुँदो रहेछ, अनि कुनै पनि अङ्ग दान रहित नहुने रहेछ, अनि सम्पूर्ण दानहरू जे जति दिनुहुन्छ त्यो शरीरको फाइदाको लागि दिनुहुँदो रहेछ। अनि यहाँ भनेको छ बेग्ला बेग्लै किसिमका दानहरू, त्यसैले अङ्ग अङ्गको बेग्ला बेग्लै दान हुन्छ, उस्तै हुँदैन भनेर यहाँ सिकाइएको छ। यो विशेष क्षमता जुन प्रभुले दिनुहुन्छ उहाँको सेवा गर्नलाई, यस्तो बेग्ला बेग्लै तर कस्तो प्रकारको भने आपसमा चाहिँ परिपूरकको रूपमा, एउटासँग एउटा चिज हुन्छ जो अर्कोसँग छैन, अनि दुइटै भएपछि त्यहाँ चाहिँ अब पूरा हुने कार्य भयो, परिपूरक। मानव शरीर पनि त्यस्तै छ भनेर अघि भर्खर हामीले पढ्यौँ। अनि यहाँ भनेको छ 6 तर हामीलाई दिएको अनुग्रह अनुसार हामीले बेग्ला बेग्लै किसिमका दानहरू पाएका छौँ, भविष्यवाणीको दान हो भने, अनि त्यसपछि लेखेको छ विश्वासको मात्रा अनुसार भविष्यवाणी गरौँ। अघि चाहिँ विश्वासको नाप अनुसार सचेत भएर सोच भनेको थियो दानको विषयमा, अब यहाँ चाहिँ विश्वासको मात्रा अनुसार, अर्थात् यो चाहिँ भनेको विश्वासको अनुपात अनुसार उहाँले बाँडिदिनु भएको छ उहाँको आफ्नो सिद्ध ज्ञानमा, र तपाईँसँग जे दान छ, यदि रोमका विश्वासीहरूको बीचमा जसरी त्यो बेलामा चाहिँ अहिले त होइन अगमवाणीको दान हुन्थ्यो भनेपछि उसले चाहिँ अब उसलाई दिएको अनुसार त्यो चाहिँ अभ्यास गर्नुपर्छ विश्वासको नाप अनुसार, अर्थात् सबै वरदानहरू चाहिँ विश्वासद्वारा प्रभुलाई हेर्दै भर पर्दै उहाँको वचनलाई हेर्दै अनि ख्रिस्टसँग स्वस्थ सम्बन्ध राख्दै अनि यसरी चाहिँ गर्नुपर्छ भन्ने कुरा चाहिँ यहाँबाट सिकिन्छ। अब एकछिन विचार गरौँ यो भविष्यवाणीको दान नम्बर 1 छ, यहाँ 7 दानहरूको सूचीमा। अब मानिसहरूले भविष्यवाणीको दान के हो भनेर सोध्यो भने चाहिँ त्यहाँ कति गलत परिभाषाहरू लगाएको पाउँछ। त्यो गलत हो भनेर कसरी जान्छौँ? बाइबलले जाँचेर। त्यसैले उनीहरूको परिभाषाहरूमध्ये जस्तो कि बिल्ली ग्राहम भन्ने संसारमा चर्चित प्रचारक, उसले चाहिँ आफ्नो पवित्र आत्मा भन्ने पुस्तकमा चाहिँ यसरी भन्छ, परमेश्वरको वचनलाई बुझ्ने वा व्याख्या गर्ने क्षमता, त्यो नै हो भविष्यवाणीको दान। परमेश्वरको वचन बुझ्न, व्याख्या गर्न हो त। अर्कोले यसरी भन्छ जन मकार्थर, भविष्यवक्ताको वरदान वास्तवमा परमेश्वरको वचनलाई घोषणा गर्ने क्षमता थियो भन्छ, अथवा प्रचार गर्ने। त्यसैले यो वरदान चाहिँ मानिसहरूको सामु बोल्ने अथवा परमेश्वरको वचन घोषणा गर्ने क्षमता थियो, जसमा कहिलेकाहीँ चाहिँ भविष्यको कुरा बताउन सक्ने तत्त्व पनि समावेश हुन्थ्यो, यसरी भन्छ। हो त, अब यो परिभाषा साँचो हो भन्दा भविष्यवक्ता र शिक्षकमा के फरक पर्यो? एउटा भविष्यवक्ता र एउटा गोठाला पास्टर के फरक पर्यो? है, यहाँ त अलमल सृजना हुन्छ यस्तो परिभाषाले चाहिँ। त्यसैले यो खण्डमा हेऱ्यो भने वास्तवमा भविष्यवाणीको वरदान त्यस्तो हुन सक्दैन भनेर थाहा पाउँछ, किनभने यहाँ सात पदमा चाहिँ शिक्षकको वरदानको उल्लेख छ। हेर्नुहोस् त, सात पदमा त्यहाँ बीचमा लेखा छ, जसले सिकाउँछ उस सिकाउनमा लागिरहोस्। अहिलेको परिभाषाहरूले त भविष्यवक्तालाई एउटा शिक्षक जस्तै बनाएको छ, वचन बुझ्ने रे, व्याख्या गर्ने रे, घोषणा गर्ने रे, अनि कहिलेकाहीँ भविष्यवाणीको तत्त्व पनि होला रे। तर वास्तवमा यदि एउटै भएको भए किन छ पदमा भविष्यवाणीको दान छुट्टै, भविष्यवाणीको दान छुट्टै र सिकाउनेको दान, शिक्षकको दान छुट्टै भनेर भन्नु पर्थ्यो त, यदि एउटै भएको भए? बेग्लै भएकोले नै यहाँ छुट्टी छुट्टी उल्लेख गरिएको भन्ने हामी बुझ्छौँ। त्यसैले के हो त भविष्यवक्ता भनेको? हामी पुरानो नियमबाट यो परिभाषा हेरौँ। प्रस्थान चार अध्याय, इजरायल जातिलाई चाहिँ परमेश्वरले मिश्रबाट निकाल्नु हुँदाखेरि विशेष दुईजनालाई चाहिँ प्रयोग गर्नुभएको थियो, मोसा र हारुन। वास्तवमा मोसालाई हो प्रयोग गर्न चाहनुभएको, तर मोसाले के भन्यो भने, प्रभु म बोल्न आउँदैन मलाई। अनि परमेश्वरले भन्छ, ल तिम्रो भाइ हारुनलाई बोल्न, तिम्रो दाइ हारुनलाई बोल्न आउँछ, तिम्रो सट्टामा ऊ बोलिदिनेछ भनेर भन्नुभयो। अनि त्यो बेलादेखि के भयो भने परमेश्वरले चाहिँ मोसासँग बोल्नुभयो होइन। त्यसपछि मोसाले चाहिँ हारुनलाई बतायो त्यो कुरा, अनि हारुनले गएर चाहिँ फारोलाई बताउँथ्यो, जसलाई बताउनु पर्थ्यो। त्यसैले परमेश्वरलाई त कसैले देखिरहेको थिएन, मोसालाई देख्थ्यो, हारुनलाई देख्थ्यो। अनि के जस्तो देख्यो भने, मोसा चाहिँ एक हिसाबले परमेश्वर बराबर जस्तो भयो होइन, अनि हारुन चाहिँ मोसाको एउटा वक्ता अथवा अगमवक्ता भयो। अनि त्यो कुरा यहाँ पढ्न लागेको छ, एफसी के अरे प्रस्थान चारको पन्ध्र पदमा हेरौँ। प्रस्थान चारको पन्ध्र, परमेश्वरले मोसालाई भन्नुहुन्छ, अनि तिमी उसैसँग बोल्नु हारुनसँग, र वचनहरू उसको मुखमा हालिदिन, अनि म तिम्रो मुखको साथमा हुन्छु मोसा, र उसको मुखको साथमा हुनेछु, र तिमीहरूले जे गर्नुपर्छ सो म तिमीहरूलाई सिकाउनेछु। सोह्र पद, अनि ऊ चाहिँ तिम्रा निम्ति मानिसहरूसँग बोलिदिने के हुनेछ, वक्ता हुनेछ, एउटा अगम वक्ता, भविष्य वक्ता शब्द हो। अनि यस्तो हुनेछ, ऊ नै तिम्रा निम्ति मुख हुनेछ, हारुन त मोसाको मुख नै हुनेछ, अनि तिमी चाहिँ उसका निम्ति ईश्वरको स्थानमा हुनेछ। अब सात अध्यायमा छ, अब उनीहरू चाहिँ अगाडि बढ्छ होइन, उनीहरूले अब केही खबर लानु परेछ, अनि यहाँ चाहिँ सात अध्यायमा एक र दुई पदमा परमेश्वरले फेरि भन्नुहुन्छ, तब परमप्रभुले मोसालाई भन्नुभयो, हेर मैले तिमीलाई फारोका निम्ति ईश्वर बनाएको छु, मोसा चाहिँ ईश्वर तुल्य भयो, अनि तिम्रा दाजु हारुन चाहिँ तिम्रा के हुनेछन्, भविष्यवक्ता, मोसाको भविष्यवक्ता रे। त्यसैले यहाँ के भन्दैछ, यहाँबाट के देख्छ भने, हारुनले मोसाबाट पाएको वचनहरू बोल्ने भएकोले ऊ चाहिँ मोसाको वक्ता भयो अथवा भविष्यवक्ता भयो। जे मोसाले भन्नु पर्थ्यो अब हारुनले बोलिदिनु भएकोले हारुन चाहिँ मोसाको मुख भयो। अब साँचो भविष्यवक्ता भन्ने त्यही हो, परमेश्वरले जे भन्न चाहनु भएको छ एउटा मान्छेले जब बोलिदिन्छ। जसरी दोस्रो पत्रुसमा लेखेको छ, हेर्नुहोस् न, दोस्रो पत्रुस एक अध्यायमा परमेश्वरकै वाणीहरू एउटा मान्छेले जब सोझै पाएर बोल्छ ऊ चाहिँ भविष्यवक्ता रहेछ। दोस्रो पत्रुस एकको 21 लेखेको छ, किनकि कुनै पनि समयमा भविष्यवाणी मानिसको इच्छाद्वारा आएन तर परमेश्वरका पवित्र जनहरू पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले। साँचो भविष्यवाणीको परिभाषा चाहिँ यो। त्यसैले एकजना चार्ल्स हजले यसरी लेखेका छन्, मानिसहरू थिए, भविष्यवक्ताहरू भनेको चाहिँ को थिए, मानिसहरू थिए जोहरू पवित्र आत्माको प्रत्यक्ष प्रभाव मुनि रहेर बोले र परमेश्वरबाटको निश्चित सन्देश सम्प्रेषण गरे अथवा घोषणा गरे, जो चाहिँ सैद्धान्तिक सत्यता, वर्तमान कर्तव्य वा भावी घटना सम्बन्धी ईश्वरीय वाणी थिए। उनीहरूले बोलेको त परमेश्वरको वाणी थियो भन्छ। सुरुको मण्डलीमा चाहिँ यस्तो व्यक्तिहरूको एकदम खाँचो थियो, किनभने त्यो बेलामा चाहिँ नयाँ नियम पूरा रूपमा लेखिएको थिएन, सुरुमा त लेखिन थालिएको पनि थिएन, अनि दशकौं लाग्यो यो नयाँ नियम हामीसँग जो छ 27 पुस्तकहरू हामीसित, त्यो त सुरुको विश्वासीहरूसँग त थिएन नि। अनि त्यसैले कसरी चल्न सक्छ एउटा नयाँ नियम मण्डली, एउटा नयाँ नियम बिना नै? त इजरायली होइन, होइन, लेवी अध्याय 11 अध्याय पढेर के खाने के नखाने त्यसरी गर्न थाल्यो भने त गोलमाल हुन्छ है। उसलाई त नयाँ नियम चाहिएको छ, नयाँ नियम छैन। अनि त्यसैले के दिनुभयो भने उहाँले चाहिँ नयाँ नियम अगमवक्ताहरू दिनुभयो। जसरी पुरानो नियममा अगमवक्ताहरू थिए, अब चाहिँ व्यक्तिहरू नै दिनुभयो जसले चाहिँ नयाँ नियमको सत्यताहरू चाहिँ उनीहरू सोझै परमेश्वरबाट पाएर बोल्थे। अनि उनीहरूले चाहिँ यस्तो सत्यताहरू उनीहरूले बताउँथे सोझै परमेश्वरबाट जुन चाहिँ पहिला थिएन। मण्डलीलाई चाहिने सत्यताहरू, मण्डली के हो भन्ने बारेमा, अनि साथै कयौं शिक्षाहरू जस्तो कि पारपाचुकीको बारेमा, मण्डली अगुवाहरूको बारेमा, पुरानीमा छैन, मण्डली अनुशासनको बारेमा, इजरायल हेरेर भएन है, अनि साथै भविष्यको घटनाहरू समेत, अनि अरू धेरै मुख्य विषय, मुख्य मुख्य विषयहरू सम्बन्धीमा चाहिँ उनीहरूले बताउँथे। अनि त्यो शिक्षाहरू चाहिँ अहिले हामीसँग चाहिँ नयाँ नियममा छ। अनि हामीलाई वास्तवमा त्यो नयाँ नियम अगमवक्ताहरू चाहिँ चाहिँदैन अहिले, किनभने जति पनि शिक्षा प्रभुले दिन चाहनुभएको थियो नयाँ नयाँ अगमवक्ताहरूद्वारा त्यो चाहिँ लिखित रूपमा हामीसँग छ। लिखित रूपमा पूरा नहुन्जेलसम्म चाहिँ त्यो व्यक्तिहरूको खाँचो थियो। अनि उनीहरू चाहिँ त्यसैले कस्तो दान पाएको व्यक्ति रहेछन्, अस्थायी दान रहेछ, खाँचो पूरा गर्नको लागि मात्र, नयाँ नियम पूरा नभएसँग मात्र त्यो थियो। त्यो कुरा चाहिँ FC 2:20 जनाएको देखिन्छ, एकचोटि त्यहाँ हेर्नेछौँ। अस्थायी वरदान थियो भविष्यवाणीको वरदान। FC 2:20 त्यसलाई उल्लेख छ यसरी पढ्नेछु, अनि तिमीहरू भनेको नयाँ नियम विश्वासीहरू, प्रेरितहरू र भविष्यवक्ताहरूको जग, त्यो शब्दलाई ख्याल गर्नुहोस् है, प्रेरितहरू र कोहरूको जग, भविष्यवक्ताहरूको जगमाथि बनाइएका छ। यसको मतलब भविष्यवाणीको वरदान चाहिँ जग चरणको लागि मात्र चाहिने वरदान रहेछ। जग एकचोटि बसाल्छ, त्यसपछि चाहिँ जग बसालिँदैन। त्यसैले यो अस्थायी वरदान थियो। तर कसै कसैले सिकाए जस्तो यदि आज पनि भविष्यवाणीको वरदान हुँदो हो त तुरन्त के हुन्थ्यो, हाम्रो बाइबल चाहिँ अपुरो हुन्थ्यो, हामी त पर्खिरहनु पर्थ्यो, अब भविष्यवाणी कहाँ आयो, होइन, कहाँ आयो, चाहे चीनमा आयो कि अमेरिकामा आयो कि यरुसलेममा आयो कि, हामीलाई चाहियो त्यो, हामीलाई फ्याक्समा पठाइदिनुहोस् है अथवा इमेलमा अहिले, होइन। यदि भविष्यवक्ताको दान आज पनि हुँदो हो त, त्यसरी परमेश्वरले प्रत्यक्ष सिधो बोल्नु हुँदो हो त, बाइबल अपर्याप्त हुन्थ्यो, हामीलाई थप प्रकाश चाहिन्थ्यो। तर होइन, बाइबल पर्याप्त छ। कसरी हामीलाई थाहा छ, एउटा पद हेरौँ, योहन्ना 16 दुईटा हेर्नेछ. पहिलो चाहिँ यौना 16 मा चाहिँ प्रभु येशू स्वयंले एउटा निश्चित भविष्यवाणी गर्नुभएको थियो. यौना 16:13 प्रभु येशूले के भविष्यवाणी गर्नुभएको थियो भने उहाँ स्वर्ग जानु अगाडि चेलाहरूलाई छोडेर जानु अगाडि यसरी भन्नुभएको थियो. 16:13 तापनि जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ तब उहाँले तिमीहरूलाई सबै सत्यताभित्र घुर्याउनुहुनेछ. त्यो सानो शब्द सबैलाई ख्याल गर्नुहोस् त, कतिवटा सत्यताहरूमा डोर्याउनुहुनेछ अरे पवित्र आत्मा आएर? सबै. कसलाई भनेछ? तिमीहरूलाई. को यो तिमीहरू? कोसँग कुरा गर्दै हुनुहुन्थ्यो सन्दर्भमा? प्रेरितहरू. माथिल्लो कोठामा प्रेरितहरूसँग उहाँ हुनुहुन्थ्यो. यसबाट के बुझिन्छ भने प्रेरितहरू मर्नु अगाडि नै सबै सत्यता दिएर सक्यो. अन्तिम प्रेरित को थियो जो मृत्यु भयो? योहन्ना थियो. अनि योहन्नाले चाहिँ प्रकाशको पुस्तक अन्तिम पुस्तक लेखे. अनि त्यहाँ पल्टाउँ त, प्रेरित योहन्नाले के लेखे त अन्तिम वाक्यमा पुग्दा हुँदै प्रकाशको 22 अध्यायको 18 र 19 पदमा हामीलाई यसरी उनले बताए. यहाँ पढ्छौ, अनि यस पुस्तकको भविष्यवाणीका वचनहरू सुन्ने हरेक मानिसलाई म गवाई दिन्छु, कुनै मानिसले यी कुराहरूमा थप्यो भने परमेश्वरले यस पुस्तकमा लेखिएका महामारीहरू त्यसलाई थप्नुहुनेछ. र थप्ने आँट गर्ने त हामी. 19 पद, अनि कुनै मानिसले यस भविष्यवाणीका पुस्तकका वचनहरूबाट निकाल्यो भने परमेश्वरले जीवनको पुस्तकबाट पवित्र सहरबाट र यस पुस्तकमा लेखेका कुराहरूबाट त्यसको भाग निकालिदिनुहुनेछ. अब निकाल्न आँट गर्ने त हामी होइन, बाइबल पर्याप्त छ. त्यसैले आज भविष्यवाणीको दान आवश्यक छैन. रोमी 12:7 साथमा जाउँ. रोमी 12:7 अब साथमा अब अर्को दानको यहाँ चर्चा गरिएको छ. रोमी 12:7 यहाँ लेखेको छ, अथवा सेवाको हो भने सेवामा लागिरहोस्. सेवाको दान पाएको व्यक्ति चाहिँ सेवा गरिरहोस् भन्दैछ. यो सेवाको वरदान चाहिँ एउटा नम्रपूर्वक अरूहरूको सेवा गर्ने एउटा वरदान थियो. यो शब्द सेवा भन्ने शब्दबाट नै डिकन भन्ने शब्द आउँछ हाम्रो. त्यसैले डिकनहरू चाहिँ नम्र सेवकहरूको रूपमा परिभाषित गरिएको छ. उनीहरूले चाहिँ बाइबल के अरे मण्डलीको एल्डरहरू जो चाहिँ आत्मिक शिक्षाहरू सिकाउनलाई उनीहरूलाई विशेष जिम्मेवारी छ, उनीहरूलाई चाहिँ सहयोग गर्नको लागि डिकनहरू नियुक्त गरिन्छन्. एल्डरहरू केमा व्यस्त हुनुपर्छ? उनीहरू दुईटा कुरामा, प्रार्थना र वचन. है, प्रार्थना र वचन, यो चाहिँ प्रेरित 6 अध्यायमा छ. अनि त्यसैले डिकनहरूले चाहिँ अरू थुप्रै कार्यहरू कामहरू हुन्छन् मण्डलीमा, त्यसमा चाहिँ उनीहरूले सहायता गरेर एल्डरहरूको काँधबाट भार उठाइदिन्छ. प्रभु येशू स्वयं नै यो नम्र सेवा गर्ने नमुना हुनुहुन्छ सबभन्दा. रोमी के अरे मर्कुस 10 एकचोटि हेरौँ त, यही शब्द यहाँ पनि प्रयोग भएको छ. मर्कुस 10:45 44 पनि पढौँ. 44 र तिमीहरूमा जो पहिलो हुने इच्छा गर्दछ ऊ चाहिँ सबैको दास बनोस्. 45 पद, किनभने मानिसका पुत्र पनि सेवा गरिनलाई होइन तर सेवा गर्न र धेरैको सट्टामा छुटकाराको दामको निम्ति आफ्नो प्राण दिन आए. येशू प्रभु चाहिँ यसरी सेवा गर्नुभयो, आफ्नो जीवन दिनुभयो हाम्रो लागि. हामीबाट कुनै सेवा खोज्ने उद्देश्यले उहाँ आउनुभएको थिएन. जब उहाँ 2000 वर्ष अगाडि आउनुभयो, अनि त्यसैले सबैले यसरी चाहिँ सेवा त गर्नुपर्छ होइन, तर कोही कोही चाहिँ विशेष दान पाएका हुन्छन् यस्तो सेवा गर्नमा. अनि त्यसैले हामीले चाहिँ भन्न सक्छौँ, प्रभु मलाई चाहिँ एउटा सेवकको जस्तो हृदय दिनुहोस् अनि म चाहिँ यसरी सेवा गर्न सकौँ। अर्को दान अब उल्लेख छ रोमी 12:7, त्यो चाहिँ हो सिकाउने वरदान। अनि यो वरदान चाहिँ विश्वासीहरूलाई शिक्षामा स्थापित गर्ने, उनीहरूलाई राम्ररी शिक्षामा बसाल्ने, उनीहरू अब यताउता ढलपल नहुने गरिकन, झुटा शिक्षकहरूबाट यताहरू उता नहुर्याइने गरिकन त्यसरी बसाल्ने दान चाहिँ शिक्षक हो। उसले चाहिँ यो दान पाएको हुन्छ ताकि सत्यताहरू चाहिँ विश्वासको हृदयमा छिरोस्, राम्ररी छिरोस्। अनि यो चाहिँ उसले पवित्र आत्माको सहायताद्वारा र यो वचनलाई चाहिँ खुलस्त व्याख्या गरेर प्रचार गरेर चाहिँ गर्ने गर्छ। त्यसैले यहाँ शिक्षकको जिम्मेवारी के देख्छौँ, एउटा शिक्षक हो भने के गर्नुपर्छ, उसले चाहिँ विश्वासीहरूलाई चाहिँ परमेश्वरको पुरै सत्यतामा डुबाउनु पर्ने रहेछ ताकि उनीहरू चाहिँ यो शिक्षामा चाहिँ पुरै भिजेको होस्। अब बाइबलमा यो पनि पाउँछौँ कि हामी हरेकले नै सिकाउने त काम त गर्नुपर्छ, सुसमाचार सुनाउनु पनि सिकाउने काम हो, एक अर्कालाई पनि हामीले सिकाउनु पर्छ, सम्झाउनु पर्छ भनेर छ। तर सिकाउने विशेष एउटा छुट्टै दान हुन्छ, अनि यसबाट पनि अघि देखिहाल्नु यो भविष्यवाणीको दानभन्दा बिग्लै रहेछ, किनभने अगम वक्ता अथवा एउटा भविष्यवाणी दान पाएको व्यक्तिले चाहिँ सोझै परमेश्वरबाट वचन पाउँछ, ईश्वर प्रेरित वाणी उसले बोल्छ। तर शिक्षकले चाहिँ उसले एकदम धेरै समय लगाएर वचन अध्ययन गर्नुपर्छ, यसो बसिरहँदाखेरि झट्ट आउँदैन उसलाई, अगमवक्तालाई चाहिँ आउँथ्यो है। अनि इजिकियललाई, यर्मियालाई, यशयालाई यसरी वचन आएको थियो, तर शिक्षक चाहिँ अगमवक्ता होइन, उसले चाहिँ घन्टौँ लगाएर उसले चाहिँ वचन अध्ययन गर्छ, प्रार्थना गर्छ, ठिक अर्थ बुझ्न खोज्छ, फेरि अध्ययन गर्छ, परमेश्वर भर पर्न पर्छ, अनि त्यसपछि उसले यो सन्देश बताउँछ। फरक छ, एउटा अगमवक्ताले त सिधै परमेश्वरको वाणी पाएर बोल्छ, परमप्रभु यसो भन्नुहुन्छ भन्ने अनि उसले चाहिँ भन्न थाल्छ। तर शिक्षक चाहिँ त्यस्तो भने, शिक्षकले चाहिँ उसले यो वचनहरू अध्ययन गरेर उसले यसको अर्थ बताउन थाल्छ, व्याख्या गर्छ, ऊ चाहिँ एउटा अर्थकारको भूमिका खेल्दैछ, उसले ईश्वरीय प्रेरणा पाएर नै बोलेको चाहिँ होइन। त्यसैले एउटा शिक्षकको सन्देशमा चाहिँ त्रुटिहरू हुन सक्छ, जाँच्नुपर्छ, उसको व्याख्याहरू अचुक हुँदैन, अनि एउटा शिक्षक चाहिँ त्यसैले समझ पाउनलाई चाहिँ प्रभुमा भर पर्नै पर्छ अनि प्रार्थना गर्दै ठिक व्याख्या गर्नुपर्छ। देख्नुभयो शिक्षकको वरदान। अब रोमी 12:8 चाहिँ अर्थी दिने वरदान भनेको चाहिँ, अथवा जसले अर्थी दिन्छ ऊ अर्थी दिनमा लागिरहोस्। यो शब्द अर्थी दिने चाहिँ सान्त्वना दिने, हौसला दिने, अर्कालाई चाहिँ उत्साहित पार्ने, ल यसो गर, अनि त्यस्तो खालको वरदान हुन्छ। पवित्र आत्मालाई शान्तिदाता भनेको छ नि, यही शब्दबाट आउँछ। पवित्र आत्माले जस्तै काम गर्नुहुन्छ हामीलाई, जब उहाँलाई उहाँसँग हामी हिँड्छौँ नि, उहाँलाई हामीलाई जहिले पनि ठिक बाटोमा यसो गर भनेर हामीलाई हौसला दिनुहुन्छ, उत्साह पनि दिनुहुन्छ, हामीलाई चाहिँ सहायता गर्नुहुन्छ। पवित्र जनहरूलाई एकदम खाँचो छ यस्तो खालको शब्दहरू उनीहरूले सुनिरहनुपर्छ, उनीहरूलाई हौसलाको शब्दहरू चाहिन्छ, उनीहरूलाई सान्त्वनाको शब्दहरू चाहिरहन्छ, अनि हामी सबैले गर्नुपर्छ पनि भनिन्छ। यस्तो हेर्नुहोस् न हेब्रू 3:3 जब कोही मण्डलीमा आएको हुन्छ अनि तपाईँ त्यहाँ पुग्नुहुन्छ, तपाईँले चाहिँ केही हौसला दिने वचन तपाईँसँग होस्, केही उत्साह दिने कुरा होस् तपाईँसँग। त्यहाँ सभा सुरुभन्दा अगाडि चाहिँ त्यहाँ कुरा गर्ने मौका हुन्छ होइन, अनि त्यो बेला चाहिँ सदुपयोग गर्नुहोस्, सङ्गति सकिन्छ, फेरि कुरा गर्ने मौका हुन्छ, अनि हौसला दिने यो काम हिब्रू 3:13 चाहिँ उल्लेखिएको छ 13 हिब्रू 3:13। तर जबसम्म आज भनिन्छ तबसम्म दिनहुँ एक अर्कालाई अर्ती देव र पाप छलद्वारा तिमीहरूमध्ये कोही कठोर नबनाओस्, तिनीहरू एक अर्कालाई अर्ती देव। हिब्रू 10:25 पनि भनेको छ हामी सबैले गर्नुपर्छ, तपाईँले गर्नुपर्छ, नयाँ विश्वासीहरूलाई पुरानोले गर्न सक्नुपर्छ। पहिलोचोटि मण्डलीमा त्यहाँ सभामा आउँछ कोही, सायद निराश भएर आइरहेको हुन्छ, कहीँ शान्ति पाइन्छ कि यहाँ यस्तो ठाउँमा भनेर आइरहन्छ, अनि तपाईँ चाहिँ उसँग गएर भेट्नुपर्छ, अनि उसलाई चाहिँ ऊ अविश्वासी नै भए पनि तपाईँ ठिक ठाउँमा आउनुभयो, अब तपाईँ चाहिँ प्रभुको वचनबाट तपाईँले शान्ति पाउन सक्नुहुन्छ, केही न केही भन्ने उसलाई। हिब्रू 10:25 र कसै कसैको आदत भए चाहिँ हामी एक ठाउँमा भेला हुन नछोडौँ, अनि के गर्ने त एक ठाउँमा भेला भएर, तर एक अर्कालाई उत्साह, देख्नुभयो त्यो शब्द, त्यही शब्द अर्ती हौसला, एक अर्कालाई उत्साह दिँदै गरौँ। अनि 24 चाहिँ हौसला भन्ने शब्द छ, त्यो चाहिँ अर्कै शब्द हो है, त्यो शब्द चाहिँ एक अर्कालाई चाहिँ एक हिसाबले राम्रो प्रकारले घोच्ने भनेको हो। जब कसैलाई चाहिँ घोचिन्छ नि होइन, ए त्यो चाहिँ असल कामहरूको लागि चाहिँ हामीलाई उत्तेजित पार्न। अरे यहाँ हाम्रो शब्द चाहिँ उत्साह हो 25। अनि त्यो दिन अथवा प्रभु यीशु आउने दिन जति नजिक नजिक आउँदै गरेको तिमीहरू देख्छौ, उत्ति नै बेसी हामी यसो गर्ने गरौँ। हामी सबैले गर्नुपर्छ, तर छ नि रोमी 12 बताउँछ कोही कोहीसँग चाहिँ विशेष यस्तो अर्ती दिने हौसला दिने दानै हुन्छ। अनि वर्णवास त्यस्तो खालको व्यक्ति रहेछ, उसको नामै बदलिएर उसलाई चाहिँ, वर्णवास भनेको सान्त्वनाको पुत्र हो, उसलाई चाहिँ त्यो नामै दियो प्रेरितहरूले। अर्को वरदान चाहिँ रोमी 12 चाहिँ लेखेको छ, दिने वरदान पनि हुन्छ, दिने, यो शब्दको माने चाहिँ अंश दिनु अथवा योगदान दिनु, केही भाग दिनु, अर्थात् बाँड्नु भन्ने शब्द, मतलब अर्कालाई खाँचो परेको छ, तपाईँले चाहिँ उसलाई दिनुहुन्छ, यो भौतिक अर्थमा, आर्थिक अर्थमा कसैलाई सहयोग गर्नु भनेर यहाँ भनिरहेछ। अनि यहाँ के भनेको छ भने रोमी 12 यदि उसको दान चाहिँ दिने दान हो भने चाहिँ उसले कसरी दियोस्, उसले मन खोलेर दियोस् भनेछ, यसको माने चाहिँ स्वतन्त्रतापूर्वक खुलेर दियोस्। अब हामीले यसरी दिने काम त सबैले गर्नुपर्छ, हेर्नुहोस् न एफसी 4 त्यो लेखेको छ, एफसी 4 28 खाँचोमा परेकाहरूलाई सहयोग गर्ने जिम्मेवारी त सबै विश्वासीहरूको हो। एफसी 4:28 लेखेको छ, जसले चोर्दथ्यो अबदेखि उसो त्यसले नचोरोस्, तर बरु आफ्ना हातहरूले असल काम गर्दै त्यसले मेहनत गरोस्, र जसलाई खाँचो छ उसलाई दिनलाई त्यससँग केही होस्। सबैले दिनुपर्छ, तर रोमी 12 बताउँछ कोही कोहीसँग चाहिँ विशेष दानै हुँदो रहेछ, दिने दान, मन खोलेर दिने दान, त्यसरी दियोस्। अब रोमी 12 चाहिँ अर्को दान पनि छ, 6 पुग्यौँ है हामी, यो चाहिँ अगुवाई गर्ने दान भनेर हेर्नुहोस्, जसले अगुवाई गर्छ उसले यत्नसित गरोस्। यो शब्द अगुवाई भनेको चाहिँ अगाडि उभिनु भन्ने शब्दबाट आउँछ, शीर्ष स्थानमा उभिनु, शिरतिर उभिनु, अग्रस्थानमा हुनु, अर्थात् अगुवाई गर्नु, त्यसैले निर्देशन गर्नु। त्यसैले यहाँ चाहिँ के को कुरा गर्दैछ भने, यो अगुवाई गर्नु भनेको चाहिँ मण्डलीको नेतृत्व गर्ने विषयमा हो, यो अगुवाई गर्न भनेको छ, सभामा अगुवाई गर्ने भन्छ नि त्यो, त्यसको आफ्नो महत्त्वपूर्ण स्थान छ, तर त्यो भनेको होइन यहाँ, यहाँ चाहिँ मण्डलीको नेतृत्वको कुरा गर्दैछ। अब के सबै नै दान पाएका अगुवाहरू हुन्छन् त, हुँदैन है, यो शब्द छ नि पहिलो थेसलुनीकी 5 हामी पाउँछौँ, पहिलो थेसलुनीकी 5 हामी 3 हेर्नेछौँ यो शब्दलाई, पहिलो थेसलुनीकी 5:12 हो, अनि यहाँबाट बुझ्छ यो अगुवाई वरदान के हो. पहिलो दशमी पाँचको भाग. अनि भाइहरू हो, हामी तिमीहरूलाई बिन्ती गर्दछौ, जसले तिमीहरूका बीचमा परिश्रम गर्दछन्, जो प्रभुमा तिमीहरूका केहरू हुन् अगुवाहरू, त्यही शब्द हो अगाडि उभिनेहरू, र तिमीहरूलाई के दिन्छन्, शिक्षा चेतावनी दिन्छन्. अगुवाहरूको काम यो रहेछ, उनीहरूलाई चिन, उनीहरूसँग ठिक सम्बन्ध राख. अनि यो शब्द चाहिँ पहिलो तिमोथी तीनमा पनि छ, पहिलो तिमोथी तीनको चार र पाँच, पहिलो तिमोथी तीनको चार र पाँच. एल्डरहरूको योग्यताको सूचीमा यो शब्द हामी पाउँछौँ, चार पदमा छ. एल्डर कस्तो हुनुपर्छ, आफ्ना छोराछोरीहरूलाई सारा गम्भीरता साथ अधीनमा राखेर रा, आफ्नो घरलाई राम्ररी, शब्द के छ, सञ्चालन गर्ने हुनुपर्छ. त्यो देख्नुभयो, त्यो शब्द सञ्चालन गर्नु, त्यो त्यही शब्द हो अगुवाई गर्ने, राम्ररी सञ्चालन गर्ने हुनुपर्छ. यसरी अनुमान गरेर चाहिँ किनकि पाँच पद, किनकि जसले आफ्नो घरको सञ्चालन फेरि गर्न जान्दैन, ऊ घरै घरमै अगुवाई गर्न जान्दैन, आफ्नो छोराछोरीलाई अगुवाई गर्न सक्दैन भने त उसले परमेश्वरको मण्डलीको देखरेख कसरी गर्न सक्ला. अनि यो शब्द चाहिँ त्यसपछि पाँचको सत्रमा पनि छ, यही पहिलो तिमोथी पाँचको सत्रमा. अनि यहाँ यसरी लेखेको छ, जुन प्राचीनहरूले राम्ररी के गर्दछन्, शासन, अब यही शब्द हो शासन भनेको चाहिँ शीर्ष स्थानमा अगुवाई गर्ने, शिक्षा चेतावनी दिने, उनीहरू चाहिँ वचनमा परिश्रम गर्ने भन्छ. अब यहाँ चाहिँ जुन प्राचीनहरूले राम्ररी शासन गर्दछन्, उनीहरू दुई गुणा आदरको योग्य मानियो. यहाँ के भनेको यो राम्ररी शासन गर्ने, यहाँ भनेको छ परिभाषा यहीँ, विशेष गरी उनीहरू जसले वचन र शिक्षामा परिश्रम गर्दछ, यही राम्ररी शासन गर्न, वचन र शिक्षामा परिश्रम गर्न. अनि उनीहरू नमुना हुनु पनि हो, किन अगाडि नै छन् उनीहरू, सबैले उनीहरूलाई पछ्याउन सकोस्. अनि उनीहरूले कसरी यो गरोस् भने चाहिँ रोमी बारेमा, यत्नसित गरोस् रे, जसले अगुवाई गर्छ उसले यत्नसित गरोस्. के भनेको यो, यो भनेको चाहिँ इच्छुक भएर है, अनि उसले चाहिँ एकदमै उत्सुक भएर, चाहना गरेर, मैले गर्नै पर्यो, अब जिम्मेवारी, अब गर्नै पर्यो, त्यसरी होइन. यो चाहिँ उत्सुक, इच्छुक है, र दिलो ज्यानले, अनि उसले चाहिँ सारा मण्डलीलाई चाहिँ नेतृत्व प्रदान गर्नुपर्छ, जमर्को गर्नु, यत्नसित गरोस्, भयभरको जमर्को गर्न है. त्यसैले यो भइसकेको. अब त्यसपछि सातौं दानको उल्लेख छ रोमी बाह्रको सातमा, जसले कृपा देखाउँछ, कृपा देखाउने दान, उसले हर्षसित देखाओस्. कृपा भनेको दया. एकजना छ त्यहाँ एकदम दुःख पाएछ, मुख हेर्दै अन्ध्यारो न अन्ध्यारो भएछ, उसलाई अब गएर चाहिँ उसको त्यो दुःखीको अन्धकारमा चाहिँ उज्यालो ज्योतिको किरण ल्याइदिन, दया हो त्यो चाहिँ. हामी सबै त्यस्तो भइदिनुपर्छ, तर कोही कोहीसँग विशेष यस्तो दान हुन्छ, ऊ चाहिँ हेरिरहन्छ को दुःखमा परिरहेछ, को निराश भइरहेछ, उस कहाँ जान्छ, अनि उसले चाहिँ उसलाई चाहिँ फेरि उसको निराशाबाट निकाल्छ, हटाइदिन्छ उसको निराशाको बादलहरू. यहाँ यसरी भनेको छ कि उसले चाहिँ यो काम कसरी गरोस् भने हर्षसित देखाओस्. यो शब्द चाहिँ दोस्रो कोरिन्थी नौमा पनि छ, एकचोटि जान्छ त्यहाँ दोस्रो कोरिन्थी नौ. कति महत्त्वपूर्ण दानहरू यहाँ हेर्दैछन् है, अनि तपाईँ सोच्दै हुनुहुन्छ होला, प्रभु तपाईँले अब जे दान मलाई दिनुभएको छ त्यो म चाहिँ विश्वासको नाप अनुसार म सचेत भएर सोच्दै तपाईँको सेवामा अर्पण गर्छु, सहायता गर्नुहोस् मलाई. दोस्रो कुरन्थी नौको सात पदमा यहाँ हामीले दान दिने विषयमा लेखेको छ, हरेकले आफ्नो हृदयमा जस्तो संकल्प गर्छ त्यस्तै देओस्, चित्त दुखाउँदै होइन, न त कर्म परेर नै, किनभने हर्षसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ. यो शब्द हर्ष भनेको हँसिलो खुसिलो दया देखाउने व्यक्ति हँसिलो खुसिलो हुनु पर्यो. ऊ उसले चाहिँ नैराश्यलाई हटाउनु परेछ, फिक्रीलाई हटाउनु परेछ, हरेस खाएको हृदयको नजिक गएर उसलाई चाहिँ आशा देखाउनु परेछ, हृदयलाई प्रफुल्लित तुल्याउने. प्रभु यीशु त्यस्तो हुनुहुन्छ, हामीले भजनमा गाउँछौँ नि, कृपा देखाउने वरदान. अनि त्यसैले हामीले यहाँ देख्यौँ है रोमी 12 6 8 पदहरूमा यहाँ त फरक फरक वरदानहरू सूचित छन्. 7 वरदानहरू यहाँ सूचित रहेछ. अनि हामीले यो ठान्नु हुने कि अब 7 मात्र वरदान रहेछ, होइन होइन, यो त सानो नमुना मात्र होस् है. त्यहाँ अरू सूचीहरूमा अरू कुराहरू पनि छन्, यो पूर्ण सूची होइन. अनि त्यसमध्येमा 7 एउटा वरदान त भविष्यवाणीको वरदान अहिले छैन छैन, तर बाँकी 6 वरदानहरू अहिलेकै लागि आवश्यक छन्. हामीलाई एकदम चाहिन्छ यो वरदानहरू, प्रभु हामीलाई सहायता गर्नुहोस्. तर छ नि सबैभन्दा ठुलो वरदान चाहिँ के हो? सबैभन्दा ठुलो वरदान चाहिँ परमेश्वरकै जीवनको वरदान हो. बाइबलमा लेखेको छ पापको ज्याला मृत्यु हो, तर परमेश्वरको अनुग्रहको वरदान, हाम्रा प्रभु येशु ख्रीष्टमा परमेश्वरको अनुग्रहको वरदान चाहिँ आनन्द जीवन हो. यो चाहिँ सबभन्दा ठुलो वरदान हो, हरेक विश्वासीसँग छ. कुनै पनि विश्वासी अनुग्रहको वरदान विहीन छैन. जससँग पुत्र छ उसँग जीवन छ, तपाईँसँग छ. जोसँग पुत्र छैन उसँग जीवन छैन. सबभन्दा ठुलो वरदान यही हो, प्रभु येशु ख्रीष्ट नै त्यो अनन्त जीवनको वरदान हुन्छ. प्रभु येशूले भन्नुभयो साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्दछ ऊसँग अनन्त जीवन छ. है ठिक हुनेछ, होइन छ, अहिले नै छ. परमेश्वरलाई धन्यवाद होस्. त्यसैले एउटै विश्वासी पनि दान विहीन छैन, विहीन छैन. हरेकको आफ्नो बेग्ला बेग्लै दानहरू छन्, तर पहिलो जिम्मेवारी चाहिँ के हो भने हामी चाहिँ स्वस्थ विश्वासी हुन, अनि त्यसपछि मात्र यो वरदानहरूको काम आउन थाल्छ. त्यसैले पवित्र आत्माको सामर्थ्यले चाहिँ हामीभित्र हुनुभएको ख्रीष्ट जो हाम्रो जीवन हुनुहुन्छ त्यो प्रकट गर्नु उहाँले चाहिरहनु भएको छ, अनि त्यसको लागि चाहिँ आफूलाई सम्पन्न. एक दुईवटा पदहरू हेऱ्यौँ यसको बारेमा चाहिँ, 2 कोरिन्थीको 4 जाउँ. 2 कोरिन्थी 4 पावलले चाहिँ उसको आफ्नो 7 बीचमा उसले चाहिँ यो सुन्दर शिक्षा एउटा सिकाउँछ. 2 कोरिन्थी 4:10-11 उसले चर्चा चाहिँ गरिरहेछ उसले भोगेको 7। 10 येशूको जीवन पनि हाम्रो शरीरमा प्रकट होस् यसरी भन्छ उसले, भनेर प्रभु येशूको मराई सधैँभरि शरीरमा लिएर यताउता हिँड्छौँ. हामी त जहाँ पनि मारिएला जस्तै छ, तर हामी के गर्दैछौँ यो मरिजाने शरीरमा हाम्रो प्रभु येशूको जीवन हामी प्रकट गर्न चाहिरहेका छौँ. 11 किनकि येशूको जीवन पनि हाम्रो मरिजाने शरीरमा प्रकट होस् भनेर दुई दुईचोटि भनिसक्यो, हामी जिउँदाहरू येशूको कारणले सधैँभरि मृत्युको हातमा सुम्पिन्छ. कुन बेला मर्ने हो? लुस्त्रामा त ढुङ्गाले हाने, अनि कुन ठाउँमा अब चाहिँ के गर्ने हामीलाई थाहा छैन, तर जेसुकै होस् जहाँसुकै होस् हाम्रो शरीरमा चाहिँ येशूको जीवन प्रकट होस् त्यही गरिरहेको थियो पाउलले. अनि गलाती दुईको बिस अर्को ठाउँमा पनि यस्तै कुरा गर्छ पाउलले. गलाती 2:20 भन्छ, म ख्रीस्टसित क्रुसमा टाँगिएको छु. म पुरानो जीवन होइन, अब त मेरो पुरानो जीवन को सवालमा त्यो चाहिँ क्रुसमा टाङ्गियो मर्यो, तरै पनि म जिउँछु. त्यसो भए तापनि म त होइन, तर ख्रीष्ट म भित्र जिउनुहुन्छ. अनि जुन जीवन म अहिले शरीरमा जिउँछु त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा, अर्थात् परमेश्वरको पुत्र माथिको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफूलाई मेरा निम्ति दिइहाल्नु भयो. पावलले भन्छ म भित्र चाहिँ एकजना जीवन हुन्छ, अनि उहाँ नै मेरो जीवन हुनुहुन्छ. पहिलाको म साउल होइन. अस्ति एकजना हाम्रो चितवनमा ब्रह्मपुरको एकजना दिदीलाई विश्वासीले सिकाउँदै थियो अनि त्यो दिदीले बिचमा रोकेर भन्नुभयो आजै मैले यो कुरा बाँड्छु भनेको थिएन तर आजै मलाई यसरी भन्यो मेरो छिमेकीले ओहो पहिला कति हामी रमाइलो गर्थ्यौँ अघि आजकल त भेट्न पनि गाह्रो भयो तिमीलाई कति राम्रो थियो हामी जहिले पनि भेट्थ्यौँ अनि कति रमाइलो हुन्थ्यो अनि यो नयाँ विश्वासीले चाहिँ भन्नुभएको छ म पहिलाको काइली होइन म उसको नाम पनि काइली नै रहेछ फेरि म पहिलाको काइली होइन म त अर्कै भइसकेँ अनि अनि उसले पनि भनेछ हो तिमी त अर्कै भइसक्यो राम्रो गवायो है राम्रो गवायो पावलले भन्छ पुरानो पावल त मरिसक्यो मभित्र जिउने चाहिँ यीशु ख्रीष्ट हो यीशुको जीवन मेरो मरिजाने शरीरमा प्रकट होस् भनेर म हिँडिरहेको छु गलाती 4:19 पावलले अब प्रार्थना गर्छ त्यो गलातीहरूको विश्वासीहरूको लागि गलाती 4:19 हे मेरा साना नानीहरू हो जबसम्म ख्रिस्ट तिमीहरूमा बनिनुहुन्न तबसम्म फेरि तिमीहरूका लागि प्रसुति वेदनामा हुन्छ ख्रिस्ट तिमीहरूमा खै बनिएको ख्रिस्टको रूप खै ख्रिस्ट जस्तो जीवन म देख्न नपाएर म त प्रसुति वेदनामा जस्तै पीडा भइसक्यो भन्दैछ पावलले गलती 5:22 फेरि यही कुरा अर्को तरिकाले भन्छ यो जीवन जब देखिन्छ के देखिन्छ त यस्तो देखिन्छ तर आत्माको फल हो प्रेम आनन्द मेलमिलाप सहनशीलता कृपा भलाइ विश्वास नम्रता संयम यो चाहिँ हो ख्रिस्टको जीवनको 9 शब्दले बयान गरिएको एउटा सूची अनि त्यो चाहिँ एउटा विश्वासीमा पवित्र आत्माले प्रकट गर्न चाहिरहनु भएको छ मेरो जीवनमा प्रकट गर्न चाहिरहनु भएको छ तपाईँको जीवनमा प्रकट गर्न चाहिरहनु भएको छ अब उहाँलाई दिने कि नदिने प्रत्येक अङ्ग अब यसरी ठिकसँग ख्रिस्टसँग सम्बन्धमा रहिरहनु खाँचो छ नम्बर एक चाहिँ यो हो मेरो वरदान के हो भनेर आत्तिनुभन्दा अगाडि चाहिँ पहिलो जिम्मेवारी चाहिँ यो हो योहन्ना 15 जो अघिदेखि नै हामीले चर्चा गरिरहेको छौँ अब त्यो पढौँ योहन्ना 15:1-5 योहन्ना 15:1-5 अति नै महत्त्वपूर्ण शिक्षा यो अति नै क्रिश्चियन जीवन जीवनको बारेमा कसरी जिउने बारेमा यहीँ बताएको छ एउटा उदाहरण दिएर उहाँले सिकाउनुहुन्छ एउटा दाहको बोटको उदाहरण दिनुहुन्छ अनि म चाहिँ त्यो दाहको बोट हो अनि पिता चाहिँ किसान हुनुहुन्छ जसलाई चाहिँ एउटै मात्र इन्ट्रेस्ट हुन्छ किसान के चाहन्छ तपाईँहरू किसान हुनुहुन्छ होइन कति धेरै कल्ली फलोस् यसपालि थोरै फलोस् है होइन धेरै फलोस् ठुल्ठुलो फलोस् त्यसैले प्रभु यीशुले भन्नुहुन्छ मेरो पिताको चासो चाहिँ एउटा छ धेरै फल अझ फल अझ धेरै फल 15:1 साँचो दाको बोट म नै हो अनि मेरा पिता किसान हुनुहुन्छ ममा भएको फल नफल्ने हरेक हाँगालाई उहाँले हटाउनुहुन्छ र फल फलाउने हरेक हाँगालाई त्यसले अझ धेरै फल फलोस् भनेर उहाँले छाँट्नुहुन्छ मैले तिमीहरूलाई भनेको वचनद्वारा तिमीहरू शुद्ध भइसकेको छ ममा रहो अनि म तिमीहरूमा जसरी हाँगाले दाकको बोटमा रहिरहेन भने आफै आफ फलाउन फल फलाउन सक्दैन त्यसरी नै तिमीहरू ममा रहिरहेनौ भने तिमीहरूले पनि सक्दैनौ दाकको बोट म नै हो तिमीहरू चाहिँ हाँगा हो जो ममा रहन्छ अनि म उसमा उसैले धेरै फल फलाउँछ किनभने मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैनौ हाम्रो पहिलो जिम्मेवारी चाहिँ रहेछ ख्रिस्टसँग हामी एउटा अङ्ग भएर ख्रिस्टसँग चाहिँ ठिक सम्बन्धमा रहिरहनु हरेक दिन भन्नु प्रभु म त हाँगा मात्र हो के गर्न सक्छ एउटा हाँगाले झाब हाँगा तर तपाईँ त दाको बोट हुनुहुन्छ मेरो जीवनै तपाईँ हुनुहुन्छ अनि तपाईँ नै यो हाँगाको सबै स्रोत तपाईँ नै हुनुहुन्छ मलाई चाहिएको सबै चिज तपाईँसँग छ भन्दै उहाँसँग टाँसी बस्न अनि कुनै पनि चिज यो सम्बन्धमा सङ्गतिलाई बाधा दिने कुरालाई चाहिँ स्वीकार गर्न अनि अगाडि बढ्न उहाँ नै हाम्रो जीवन हुनुहुन्छ कहाँ लेखेको छ त्यो कलसी 3 लेखेको छ हेर त्यहाँ पनि पल्टाउनुपर्छ कति सुन्दर खण्ड छ त्यो पनि कलसी तीन को एकदेखि चार पद हामी पढ्नेछौँ. कलसी तीन को एकदेखि चार लेखेको छ, यसकारण यदि तिमीहरू ख्रीष्टसँग बिउतिएका छौ भने, सम्मिलीकरणको शिक्षा, ख्रीष्टसँगै मर्यौँ, ख्रीष्टसँग म बिउतिएको छु भने माथिका कुराहरू खोज, त्यहाँ लगाऊ तिम्रो मन जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ बसिरहनु भएको छ. दुई पद, माथिका कुराहरूमा मन लगाओ. हामीले गर्न सक्ने काम चाहिँ यो पृथ्वीमा भएका कुराहरूमा होइन, किनकि तिमीहरू मरेका छ. अक्षरश यसलाई यसरी अनुवाद गरिदिन सकिन्छ, किनकि तिमीहरू मर्यौ. जब ख्रीष्ट मर्नुभयो तिमीहरू मर्यौ र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ. ख्रीष्ट नै तिमीहरूको जीवन हो, तिमीहरू उहाँसँग जोडिएको छ यही भन्दैछ. सर्वत जब ख्रीष्ट जो हाम्रो जीवन हुनुहुन्छ, यसरी भनेको छ, प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछ. महिमाकरणको चरण बाँकी छ. अहिले चाहिँ हामी चाहिँ कसरी उहाँको सेवा गर्ने, यहाँ हामीले पढ्यौँ, जिउँदो भए जस्तै आफूलाई सुन्तने, संसारसँग एकनाश नहुने, मनको नयाँ भएद्वारा बदली हुँदै जाने, अनि ठिकसँग सोच्ने आफ्नो बारेमा, व्रत नसोच्ने, नम्र हुने, प्रभुलाई हेर्ने, उहाँ कति महान हुनुहुन्छ, अनि त्यसपछि जे दान दिनुभएको छ अब हामी चाहिँ त्यसलाई प्रयोग गर्ने. कसरी प्रयोग गर्ने, उहाँसँग ठिक सम्बन्धमा रहेर, न त सकिँदैन, गोलमाल हुन्छ. कोरिन्थीहरूसँग थुप्रो वरदानहरू थिए, तर त्यो मण्डलीमा यति वरदानहरू भए पनि त्यो मण्डली आत्मिक थिएन, शारीरिक थियो. अनि त्यसैले उहाँको महिमाको लागि भन्दै र विश्वासीहरू, मेरो प्रिय दाजुभाइ दिदीबहिनीहरूको उन्नतिको लागि भन्दै त्यो दान सेवा स्वरूप फाइदाको लागि प्रयोग गर्नुपर्छ. आउनुहोस् प्रभुले हामीलाई सहायता गर्नुपर्छ. प्रार्थना गर्दछौँ.